अदा करते, सुबह शाम कोई दिन नागा ना करते, एक कसरत से दुरूद शरीफ पढ़ते। हज़ार मरतबा भी अगर आदमी पढ़े तो भी नबी अलैहिस्सलाम की शान का, मोहब्बत का हक अदा नहीं हो सकता। चे जाए कि 100 मरतबा बताते हैं हमारे मशायख, 100 मरतबा हर आदमी दुरूद शरीफ पढ़े। जहाँ भी हो, काम करता हुआ, दुकान पे, मकान पे, जहाँ भी है, 100 मरतबा दुरूद शरीफ पढ़ना कौन सा मुश्किल काम, करने के काम करने से होते। अभी तक हम सोच रहे हैं कि जब हम कभी बुड्ढे हो के मुरीद होंगे किसी बुजुर्ग से तो करेंगे, ये सोचने के काम छोड़ दें, करने का काम शुरू कर दें। जिक्र करने के लिए, दुरूद शरीफ और तिलावत के लिए किसी से बैत होना जरूरी नहीं है, अपना काम तो शुरू करें, फिर उसके बाद जब खूब दिल चाहे तो ये काम भी कर लेने में हर्ज नहीं है। लेकिन नफ्स और शैतान यही समझाते हैं और इसी तरह देर करते हैं कि अरे कर लेना, अभी तो बहुत जिंदगी बाकी है। फिर अचानक जिंदगी जो है वो आखिरी मराहिल पे जब आ जाती है फिर हम सोचते रह जाते हैं। तो रोजाना हर आदमी को चाहिए 100 मरतबा दुरूद शरीफ, 100 मरतबा इस्तगफार। गुनाह कितने होते, लिहाजा 100 मरतबा इस्तगफार और कम से कम 100 मरतबा ला इलाहा इल्लल्लाह की एक तस्बीह और इसी तरह अल्लाह अल्लाह की एक तस्बीह। 4 तस्बीहात हमारे शेख बताते थे, 20-25 मिनट का जिक्र है और बाकी पूरे दिन एक काम है, सुन्नत की इत्तेबा हर काम में और गुनाह से बचने की फिक्र हर काम में। तो फरमाए कि अगर हम लोग एक एक सुन्नत को जिंदा करते तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम हमसे कितना खुश होते। अगर आज उम्मत के सब मर्द दाढ़ियां रख लें, 5 वक्त की नमाज जमात से पढ़ने लगें और तमाम सुन्नतों पे अमल शुरू कर दें, गाना बजाना छोड़ दें, गुनाह छोड़ दें, इतने करीब घर है बाजों के अजान की आवाज तो क्या, तिलावत की आवाज भी जाती है, लेकिन उन जालिमों को तौफीक नहीं है कि वो आके मस्जिद में नमाज पढ़ें। इनको खींच के लाना ये हमारी जिम्मेदारी है। लिहाजा ये इसी वजह से हालात हमारे दुरुस्त नहीं हो रहे हैं कि हम अगर पक्के हो जाएं तो हम उनको भी लाने की फिक्र करें। और तो अगर सारा मोहल्ला और सारे मुसलमान सही हो जाएंगे तो मुसलमानों के हालात दुरुस्त हो जाएंगे। वो शख्स जालिम है जो एक लम्हा भी हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जात गिरामी को भूल जाए, आपकी सुन्नतों को छोड़ दे कि सुन्नत ही तो है, अगर हो गया तो क्या हुआ, टोपी नहीं लगाई तो भी नमाज हो जाएगी, पैंचा नीचे चला गया तो क्या हुआ, कोई पूछे नेवी वालों से, फलाने वर्दी वालों से कि आप लोग ये वर्दी क्या जरूरी, हम शलवार कमीज पहन के आ जाए घरेलू लिबास में तो क्या हम काम नहीं कर सकते। काम तो होता है लेकिन डिसिप्लिन एक चीज होती है, कानून होता है कि हमारे इदारे में इस लिबास में आओगे, हमारे यहाँ इस मदरसे में यूनिफॉर्म है। अगर सब बच्चों को छोड़ दिया जाए हर बच्चा अपने अपने कलर में पहन के आ जाएगा। हर जगह ये कवानीन होते हैं, इसी तरह ये उसूल और कवानीन है कि दाढ़ी एक मुट्ठी रखनी है और पैंचा टखने से ऊपर रखना है। ये उसूल और कवानीन है, इस पर अमल करने वाला सच्चा और पक्का मुसलमान कहलाता है और इस पर अमल छोड़ देने वाला यही कच्चा हो जाता है। और सिर्फ इसी में कच्चा नहीं होता, और आमाल में भी कच्चा हो जाता है। जो फजर की नमाज छोड़ता है मुस्तकिल और जो नबी अलैहिस्सलाम की सुन्नतों को तोड़ता है, खासकर दाढ़ी जैसी सुन्नत को, लिहाजा वो और भी बहुत सारे गुनाहों में मुबतला हो जाता है। तो फरमा रहे हैं कि एक लम्हा भी हम नबी अलैहिस्सलाम की सुन्नत को फरामोश न करें। लिहाजा जो शख्स आपकी रिसालत पर ईमान न लाए उसका कलमा दुरुस्त नहीं है, अगरचे रात दिन ला इलाहा इल्लल्लाह पढ़े उसे नजात नहीं मिलेगी। यहूद भी ला इलाहा इल्लल्लाह को मानते हैं, नसरानी भी मानते हैं, फर्क किस में है, मुहम्मदुर रसूलुल्लाह में। और कादियानी भी मानते हैं ला इलाहा इल्लल्लाह को, अक्सर मानते हैं, लेकिन फर्क किस में है और कुफ्र कहां से लाजिम आता है। वो नबी अलैहिस्सलाम ने फरमाया, अब मफहूम हदीस शरीफ का, जब अल्लाह ताला ने मुझे मबऊस कर दिया है, अब जब तक कोई मेरा कलमा नहीं पढ़ेगा सारी जिंदगी इबादत भी करता रहे जहन्नम में दाखिल होगा। क्योंकि आप अलैहिस्सलाम पर ईमान लाना अल्लाह ताला फरमा रहे, तो पहला जुज तो बहुत से लोग पढ़ते हैं, ला इलाहा इल्लल्लाह सिर्फ पढ़े उसे नजात नहीं मिलेगी जब तक के मुहम्मदुर रसूलुल्लाह नहीं पढ़ेगा। यानी अगर आपकी रिसालत पर ईमान नहीं लाएगा जहन्नम में जाएगा। अल्लाह ताला के बाद पूरी कायनात में حضور اکرم صلی اللہ علیہ وسلم سے بڑھ کر کسی کا درجہ نہیں، بعد از خدا بزرگ توئی، قصہ مختصر۔ اس لیے میں عرض کرتا ہوں کہ ہم جب اتباع کریں تو کسی سے شرمائیں اور گھبرائیں نہیں، ان کو بتائیں ہم سنت کی اتباع کر رہے ہیں، کسی چھوٹے آدمی کی اتباع نہیں کر رہے ہیں۔ ہم پہ ہنسنے والوں کو قیامت کے دن رونا پڑے گا، اس لیے ان کو بتائیں یہاں ہنسو مت بلکہ یہاں پہ رو۔ اس لیے آپ نے فرمایا کہ جو چیزیں مجھے معلوم ہیں، واللہ عالم بما، واللہ تعلمون بما، جو چیزیں میں جانتا ہوں اگر تم لوگ جان لو تو تمہارا ہنسنا کم ہو جائے۔ ہر وقت ہنس رہے ہیں بے فکری کے ساتھ، ایک تو چلو بھی دینی مجلس میں کوئی ہنسنے کی بات ہوئی ہنس لیے، اور جائز حدود میں کسی کا مذاق اڑا کے ہنس رہے ہیں، کسی کو حقارت کے ساتھ ہنس رہے ہیں، ڈرامہ دیکھ کے ٹی وی ہنسنا ہے، بس خوش رہنا ہے۔ خوش رہنا اپنی مرضی سے نہیں ہونا چاہیے۔ آپ نے فرمایا کہ اگر جو چیزیں مجھے معلوم ہیں تمہیں اگر پتہ چل جائے تو لذحق تم کلیلہ، تمہارا ہنسنا کم ہو جائے۔ ہر وقت جو کھی کھی کرتے رہتے ہو، دانت نکلے رہتے ہیں، تمہارا ہنسنا کم ہو جائے، اور والا بقئی تم کثیرا، تمہارا رونا زیادہ ہو جائے۔ وما تلذذ تم بن نسائی علی الفرش، عیاشی کرنا تو دور کی بات، نامحرموں کو دیکھنا اور ان کے پاس جانا تو دور کی بات، اپنی بیویوں سے بھی تمہیں لذت نہ آئے۔ وہ موت اگر تمہارے قریب آ جائے اور تمہیں اس کا استحضار ہو جائے تو بیویوں کے ساتھ بھی آدمی جو ہے جائز حقوق بھی ادا کرنے سے اس کو مشقت پیش آئے، بس جیسے تیسے۔ اس لیے اللہ والے بھی کرتے ہیں لیکن فکر آخرت ان پر غالب ہوتا ہے۔ تو ما تلذذ تم بن نسائی علی الفرش، تو تم اپنی بیویوں سے لذت لینا چھوڑ دو، وتجارون الی اللہ تعالی، اور جنگلوں میں اللہ سے فریاد کرتے پھرو کیا بنے گا میرا، کیا بنے گا۔ لیکن آج ہم ایسے غفلت میں ہیں، اللہ تعالیٰ فرما رہے ہیں الحاکم التکاثر حتی زرتم المقابر۔ الحاکم التکاثر، الحا یہ کیا چیز، غفلت میں ڈالے رکھا، غفلت میں ڈالے رکھا تمہیں بہتائت خواہشات نے، بس یہ ہو جائے گا، یہ ہو جائے گا، ایسا ہو جائے گا تو ہم ایسا کر لیں گے۔ حتی زرتم المقابر، یہاں تک کہ تم قبر جا دیکھتے ہو، اور جا کے قبر میں پھر ہاں ہمیں تو پتہ ہی نہیں تھا یہ سب ضروری ہے، ہم تو بس اپنی دنیا گھر بنانے میں لگے ہوئے تھے، گھر تو بنا نہیں، اس سے پہلے اصلی گھر مل گیا۔ اصلی گھر کیا ہے؟ قبر جو ہے ویٹنگ روم ہے، اس کے بعد اللہ تعالیٰ فضل فرما دے تو مسلمان کا اصلی گھر جنت ہے، اور اگر اعمال اتنے ہی خراب ہوئے تو پھر خود آدمی کو سوچنا چاہیے۔ حضرت ڈاکٹر عبدالحی صاحب عارفی رحم اللہ تعالیٰ فرماتے تھے کہ جہنم کا تو نام بھی اتنا خطرناک ہے کہ اس کے نام سے بھی لرزہ طاری ہو جاتا ہے۔ آج لوگ آرام سے کہہ دیتے ہیں ہم تو جائیں گے جہنم میں، ہمیں ہمارے پاس کون سے ایسے اچھے اعمال ہیں۔ ان کو سمجھائیے جہنم کوئی عام سی جگہ نہیں ہے، ذرا یہاں حبس کر کے بند کر دیا جائے، گرمی دن میں کیسی ہوتی ہے، ذرا سے حبس میں رہ کے دیکھو، ایک موم بتی پہ انگلی رکھ کے دیکھو، پھر پتہ چلے گا کہ جہنم کیسی چیز ہے۔ آپ نے فرمایا آپ بیٹھے ہوئے تھے صحابہ کرام کے ساتھ، ایک زور کی آواز آئی، ایک زور اللہ تعالیٰ نے سنایا ورنہ یہ سب آوازیں آتی نہیں۔ آپ نے فرمایا یہ وہ پتھر ہے جو 70 سال پہلے گرا تھا، آج جہنم کی گہرائی میں پہنچا۔ اتنی گہری جہنم ہے، اتنی زبردست اس کی آگ ہے کہ اگر اس سے نکال کے دنیا کی آگ میں ڈال دیا جائے۔ اور منظور نعمانی صاحب نے روایت کتاب الرقاق میں نقل کی ہے کہ اگر اس آگ سے نکال کے دنیا میں عام جگہوں پہ نہیں آگ میں ڈال دیا جائے تو نیند آ جائے آرام کی وجہ سے، وہ آگ اتنی خطرناک ہے۔ دنیا میں بھی آگ آگ میں فرق ہے نا، ایک میں جو ہے عام سے سالن بوش کی مشکل سے پکتا ہے، ایک آگ وہ ہے جو لوہے کو پگھلا دیتی ہے۔ دنیا میں بھی آگ کی خاصیتوں میں فرق ہے، تو اللہ تعالیٰ کی آگ اتنی ہوئی، نار اللہ الموقدہ التی تطلع علی الافئدہ، وہ آگ اللہ تعالیٰ کی دہکائی ہوئی ہے جو دلوں تک پہنچ جاتی ہے۔ دنیا کی آگ جسم کو جلاتی ہے۔ ابھی دوست آیا تھا بتانے لگا، فلاں ہمارا دوست اس ایریا میں رہتا تھا، جنریٹر صحیح کرتا ہوا آگ لگی، جل گیا، کافی عرصے علاج ہوتا رہا نہیں بچ سکا۔ ڈاکٹر کہتے ہیں 35% جو جل جاتا ہے وہ بچتا نہیں ہے، علاج ہوتا ہے اور لگتا ایسا ہے کہ مریض صحیح ہے لیکن بہرحال وہ چلا جاتا ہے۔ ہمارا دوست بھی جوانی میں دنیا سے چلا گیا 35-40 سال کی عمر میں۔ لہذا یہ بتانے کا مقصد یہ، دنیا کی آگ صرف کھال اور باہر تک رہتی ہے،
اور اللتی تتپلی ہو علی کا مطلب یہ ہے کہ آخرت کی آگ جو ہے جہنم کی دلوں تک پہنچ جائے, جو آگ اوپر سے یہ کام کر رہی ہے وہ اندر جا کے کیا کرے گی. لہذا یہ اس لیے ڈرایا جاتا ہے تاکہ ہم اپنے ہوش کے ناخن لیں, فرائض و واجبات کا اہتمام کریں, سنتوں کو ہلکی چیز نہ سمجھیں اور گناہوں اس پہ سچی توبہ کریں. پھر انشاءاللہ اللہ تعالی واقعی غفور الرحیم ہے, ارحم الراحمین ہے, پھر انشاءاللہ مسلمانوں کے لیے فوز العظیم ہے, بڑی کامیابی ہے. اللہ تعالی ہم سب کو تیاری نصیب فرمائے. الحمدللہ رب العالمین.